फ्रिडम फोरमको प्रस्तुति फ्रिडम चौतारी पोडकास्टको यो अर्को अङ्क। आज हामी द्वन्द्वका क्रममा आफन्त गुमाएका पत्रकार तथा अन्य द्वन्द्व पीडितको अवस्थाका विषयमा राष्ट्रिय मानवाधिकार आयोगको भूमिका के छ र कस्तो हुन सक्छ भन्ने विषयमा छलफल गर्दैछौँ। राष्ट्रिय मानवाधिकार आयोगले यो बीचमा बृहत शान्ति सम्झौतापछि द्वन्द्वकालीन दुई आयोग गठन हुनु पूर्व थुप्रै घटनाको अनुगमन र अन्वेषण पनि गरेको छ, उजुरी सङ्कलन गरेको छ, सरकारलाई पटक पटक निर्देशन दिएको छ। सङ्क्रमणकालीन न्यायका सन्दर्भमा राष्ट्रिय मानवाधिकार आयोगले द्वन्द्वका समयमा भएका हत्या, हिंसा, बेपत्ता, विस्थापन, अपहरण जस्ता घटनाको अनुगमन गरी सङ्क्रमणकालीन न्यायद्वारा दण्डहीनता अन्त्य, क्षतिपूर्ति पुनर्स्थापना, पुनर्फिर्ति, पुनर्मिलन जस्ता कार्य चाँडै गर्न 2064 सालदेखि नै बारम्बार सरकारको ध्यानाकर्षण पनि गर्दै आएको हो। 2065 साल चैत 23 गते दोषीमाथि फौजदारी अभियोगमा कारबाही चलाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारलाई आयोगले लेखी पनि पठाएको थियो, तर सरकारले चासो दिएको छैन। यो बीचमा नेपाल सरकारले जेनेभामा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार परिषदको 23 बैठकमा मानवाधिकार संरक्षण र सम्वर्धन सम्बन्धी थुप्रै प्रतिबद्धता व्यक्त गरेको छ, जसमा मुख्य रूपमा सङ्क्रमणकालीन न्यायको संयन्त्र मार्फत सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर मानवाधिकार उल्लङ्घनका घटनालाई कानुनको दायरामा ल्याउने र बेपत्ता नागरिकको स्थिति प्रष्ट पार्ने बुदा अत्यन्तै महत्त्वपूर्ण छ। तत्कालीन द्वन्द्वरत पक्ष बिस्तारै यी प्रतिबद्धताबाट विचलित भइराखेको बेला राष्ट्रिय मानवाधिकार आयोग के गरिराखेको छ त? शान्ति प्रक्रियाको महत्त्वपूर्ण पक्ष ठानिएको सङ्क्रमणकालीन न्याय र मानवाधिकार संरक्षण तथा सम्वर्धनका विषयमा वरिष्ठ पत्रकार एवं फ्रिडम फोरमका उपाध्यक्ष सहजमान श्रेष्ठले आयोगका अध्यक्ष अनुपराज शर्मासँग छलफल गर्नुभएको छ।
आज म राष्ट्रिय मानवाधिकार आयोगमा भित्र आएको छु र अध्यक्षको कार्यकक्षमा अध्यक्षज्यूसँग केही कुराहरू गर्न खोजिरहेको छु। प्रधान न्यायाधीश पनि भइसक्नु भए व्यक्तित्व हुनुहुन्छ, उहाँसँग हामी चाहिँ अलिक खुलेरै कुरा गर्छौँ। हजुर, यो अहिले जुन यो देशमा मानव अधिकारकै कुरा गर्दाखेरि दण्डहीनता चाहिँ अलिकति बढ्या हो कि अथवा चाहिँ के भए हो त्यो, हजुरलाई के त्यस्तो के आभास भएको छ?
र वास्तवमा अहिले दण्डहीनताको कुरा गर्नुभयो, दण्डहीनता बढेको छ भन्छु म। दुईवटा कारणबाट बढेको देखिन्छ। एउटा निष्क्रियता, राज्यका दण्डहीनता नियन्त्रण गर्ने शक्तिहरू निष्क्रिय भयो। अर्को के हो भन्दाखेरि मान्छेमा अलिकति जागरुकता चाहिँ आयो र घटनाको जाहेरी चाहिँ बढी पढ्न थाल्यो। उदाहरणको लागि नेपालमा पहिले बलात्कारका घटनाको जाहेरी बहुत कम पर्थ्यो, समाजमा बलात्कार प्रशस्त हुन्थे, अहिले जाहेरी पनि प्रशस्त हुन थाल्यो। अब दण्डहीनता यहाँ पनि कनेक्टेड कसरी छ भन्दाखेरि जाहेरी पर्छ 10-12 मुद्दा चल्छ, एउटा अरू सबै प्रकारले मिलापत्र गराउँछ, जुन चाहिँ हाम्रो कानुनले त्यस प्रकारका अपराध मिलापत्र हुनै सक्दैन। त्यसकारण यो वास्तवमा सकेसम्म फौजदारी अभियोगहरू, फौजदारी कार्यहरू मुद्दा नचलोस् भन्ने, मुद्दा चलाउनु पर्ने निकायको सोच भए हुनाले दण्डहीनता चाहिँ अवश्य पनि बढेकै छ। र यो बढ्नुमा हात कसको छ भन्दा एउटा कता कता हामी पनि छौँ त्यसको जिम्मेवार, अर्को प्रत्यक्ष जिम्मेवार त राज्य संयन्त्र नै हो। किन भन्दाखेरि दण्डहीनता भन्ने बित्तिकै दण्ड दिने प्रकृतिका अपराध हो। अब दण्ड पाउने प्रकृतिका अपराधहरूमा मुद्दा चलाउने एकमात्र अभिभार महान्याधिवक्ता कार्यालय, अनि त्योसँग जोडिएको हुन्छ प्रहरी, त्यसमा अनुसन्धानकर्ता नै फितलो रूपले बस्छ, त्यसको धेरै टाढा जानै पर्दैन। भर्खरै सुदूरपश्चिममा निर्मला पन्तको केस नै हाम्रो अगाडि छ, यतिका महिना भइसक्यो एउटा अपराधी पत्ता लाग्दैन। अब कहीँ कहीँ टाइम लाग्छ, तर टाइम लागे पनि केही क्लु त हुनु पर्यो, त्यस्तो हुँदैन। त्यसकारण तपाईँले सोध्नुभएकोमा मलाई यो भन्ने हिचकिचाटै छैन कि दण्डहीनता बढेको छ।
जस्तै एउटा उदाहरण दिन्छु हजुरलाई, यो रेडियो तुलसीपुरका अध्यक्ष देवीप्रसाद धितालको 2067 साल साउन 6 गते गोली हानी दिउँसै हत्या भएको थियो। त्यसको चाहिँ अब अनुसन्धान भइरहेछ भनेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भनिरहेछ। अब भइरहेछ भने के भइरहेछ, कस्तो भइरहेछ भन्ने कुरा केही पनि कुराहरू बाहिर निस्केका छैन। त्यति बेला परिवारलाई चाहिँ के भनिएको रहेछ भने 7 दिनभित्रमा हामी अपराधीलाई पत्ता लगाइसकेका छ भन्ने किसिमको पनि कुराहरू गरे अरे। भनेपछि यस्ता कुराहरूमा कहीँ भित्री कुराहरू त्यस्ता हुन्छन्। अनि अहिले चाहिँ मैले एउटा के गरेँ भने यहाँसँग भेट्नुभन्दा अगाडि राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी दर्ता गरेर चाहिँ मैले हाम्रो फ्रिडम फोरमको तर्फबाट मैले उजुरी दर्ता गरेँ। त्यो उजुरीलाई चाहिँ अवश्य पनि यहाँहरूले केही सम्बोधन गर्नुहुन्छ होला। यस्ता कुराहरूमा चाहिँ राष्ट्रिय मानवाधिकार आयोगले कस्ता खालका कुराहरू सरकारसँग निर्देशन अथवा सरकारलाई चाहिँ सिफारिस गरेका छ, ती कुराहरूमा चाहिँ कतिको सरकार चाहिँ चनाखो भएको छ अथवा चाहिँ चासो दिएका छन्, यो कुराहरूमा पनि अलिकति प्रष्ट गरिदिनु न।
अब हाम्रो प्रक्रिया चाहिँ यहाँ कसैले पनि उजुरी दिन पाउँछ र हामीले 24 घन्टा उजुरीको ढोका चाहिँ खुला राखेका छौँ। उजुरी आएपछि प्रक्रिया के हुन्छ भने कस्तो प्रकारको उजुरी हो अनि सम्बन्धित निकायमा हामीले तुरन्त पठाउँछ, हाम्रै भित्रको त्यसले हेर्छ र त्यसले आवश्यक पर्यो भने प्रहरीबाट पनि केही इन्फर्मेसन लिन्छ। अनि हामीले हेर्छौँ कि यदि प्रहरीमा जाहेरी परेर अदालतमा मुद्दा परिसकेका हो भने हामी हस्तक्षेप गर्दैनौँ, तर अदालतमा मुद्दा परेका छैन भने हाम्रो अनुसन्धान प्रक्रिया सुरु हुन्छ। हामी चाहिँ क्राइमको अनुसन्धान गर्ने होइन, हामी त्यसमा मानव अधिकारको अवव्यय छ कि छैन त्यो हेर्छौँ। उदाहरणको लागि निर्मला पन्तकै कुरा आयो, निर्मला पन्तको सम्बन्धित घटनाको अपराधको अनुसन्धान त प्रहरीले गरिरहेछ। हामी चाहिँ के गरिरहेछौँ भन्दा प्रहरीले गरेर अनुसन्धान सठिक रूपमा अगाडि बढाएको छ कि छैन। र हामीले एउटा आफ्नै अनुसन्धान गर्दाखेरि के पायौँ भन्दाखेरि प्रहरीको चाहिँ ठुलो नेग्लिजेन्स पायौँ। त्यहाँ घटनाको जानकारी अघिल्लो दिनै आइसकेपछि प्रहरी तुरन्त त्यही बेला मोबिलाइज हुनुपर्नेमा भोलिपल्ट मात्रै भयो, त्यसले गर्दा घटनाका जति पनि प्रमाणहरू छन् प्रमाण नष्ट भयो। अनि त्यसले हामी के निष्कर्षमा पुग्न बाध्य पार्दियो भन्दाखेरि अहिले पनि नेपालको अनुसन्धान गर्ने निकाय जुन हो प्रहरी, त्यो चाहिँ आधुनिक हतियारबाट पनि लयस छैन र परम्परागत अनुसन्धानको तरिकैमै निर्भर रहेको छ। त्यसले गर्दा अपराधीहरू चाहिँ अहिले एकदमसित द्रुत गतिले नयाँ टेक्नोलोजी अप्नाउँदै अपराध गर्दै हिँड्ने, प्रहरी चाहिँ उही 200 वर्ष अगाडिको 100 वर्ष अगाडिको या 50 वर्ष अगाडिको टेक्निकबाटै अनुसन्धान गर्दाखेरि हाम्रो अनुसन्धान फितलो पनि भयो। एक स्वउद्देश्य फितलो पनि पारिन्छ, एक असक्षमताले पनि गरिन्छ। त्यसले गर्दाखेरि हामी चाहिँ के भन्छौँ भन्दा एउटा सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन भनेर अहिले बनायो सिआइबी भनेर, तर त्यहाँको मान्छे भोलि 5 वर्ष चाहिँ ट्राफिकमा जाने, ट्राफिकको मान्छे त्यहाँ आउने, त्यस्तो गर्नु सट्टा एउटा विशेषज्ञताकै निर्माण गर्नुपर्छ। त्यो ठाउँमा बसेर अनुसन्धान गर्ने प्रहरी अधिकृतहरू अनुसन्धानमा प्रवेश गरेपछि अनुसन्धानबाटै उसले रिटायरमेन्ट लिनुपर्छ। त्यसो त्यस्तो विशेषज्ञता हासिल गर्यो भने काम लाग्यो, नत्र अब घुम्दै फिर्दै फेरि ट्राफिकको मान्छे आउने हो भने त्यसलाई अनुसन्धानको यो विषय पनि थाहा हुँदैन। त्यसले गर्दा त्यो विशेषज्ञता निर्माण गर्नुतर्फ चाहिँ लागेको चाहिँ देखिँदैन। त्यसले गर्दाखेरि दण्डहीनताको एउटा पक्षमा यसले पनि टेवा दिइरहेछ। अर्को के भन्दाखेरि यो घटनाहरू भइरहन्छ भने एउटा सामान्य मान्छेको के भने समाजमा अपराध भइरहन्छ, कहिले पत्ता लाग्छ कहिले पत्ता लाग्दैन, जुन चाहिँ आफू नपरिने कारण सिरियसनेस चाहिँ देखिँदैन।
अहिले हामी कुराकानी गर्दैछौँ राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुराग शर्माजीसँग, र मैले अघि एकछिन यहाँलाई फेरि पनि मैले दोहोऱ्याउन चाहेँ, त्यो अहिले जुन देवप्रसाद धिताको जुन हत्याको मुद्दा छ 8 वर्ष बितिसक्दा पनि अहिलेसम्म कुनै पनि अदालतमा मुद्दा दायर भएको छैन। केन्द्रीय अनुसन्धान ब्युरोले चाहिँ अनुसन्धान गरिरहेछु भनिरहेछन्। परिवारका मान्छेलाई एउटा डर छ, कसले मारे, सबै आफ्ना नजिकका मान्छेप्रति पनि उहाँहरूको एउटा शङ्का जस्तो देखिन थाल्यो भने चाहिँ यस्ता कुराहरू विशेष गरेर अजयजीसँग चाहिँ मेरो एउटा अनुरोध के भन्दाखेरि धेरै पत्रकारहरू मारिएका छन्, धेरै पत्रकारहरूलाई धम्की दिइएको छ, मारिएका अथवा चाहिँ अङ्गभङ्ग भएका अथवा चाहिँ कुनै जघन्य अपराधका कुराहरूमा त प्रश्नसँग अगाडि देखिन्छ, त्यसमा सबैले आवाज पनि उठाउँछ, तर जुन किसिमका त्यो साना साना धम्कीहरू त्यो जसले गर्दा चाहिँ एउटा सेल्फ सेन्सरसिप पत्रकारहरूले गर्नु परेको छ, उनीहरूलाई डर धम्की त्रास देखाएर आफूले गर्नुपर्ने दायित्वबाट चाहिँ पन्छ्याउने किसिमका त्यस्ता कुराहरू धेरै भइरहेछ भन्ने यहाँ अहिले यो राज्यमा नेपालमा यस्ता कुरा धेरै आइरहेछ। यसमा राष्ट्रिय मानवाधिकार आयोगले कस्ता कदमहरू अगाडि बढाउन सक्छ र के कुरामा चाहिँ यहाँले अगाडि बढ्दा राम्रो हुन्छ जस्तो लाग्छ?
पहिलो त अघि तपाईँले जुन तथ्य दिनुभयो अथवा घटना वर्णन गर्नुभयो त्यो कुरोको जानकारी चाहिँ आयोगको समक्ष आउनुपर्छ। जानकारीका दुई तिनवटा माध्यममा छ, एउटा सम्बन्धित पक्षले यहाँ निवेदन दिने, अर्को चाहिँ सो मोटो हामीले जानकारी लिने। अब यदि यो खबर प्रकाशित भइसक्यो हो, प्रचारमा आइसक्यो हो भने सो मोटो पनि लिन्छौँ हामीहरू। अब मलाई थाहा छैन यहाँ जारी परेछ कि छैन कि अथवा सो मोटो लिया छ कि छैन कि, तर मैले हेर्दाखेरि चाहिँ अखबारमा प्रकाशित कुनै पनि घटनाको समाचार यदि त्यो मानव अधिकारसँग सम्बन्धित हुन्छ, मानव अधिकार भनेकै बाँच्ने अधिकार सबभन्दा पहिलो अधिकार हो, त्यसमा कुनै पत्रकार पत्रकारिता गरेको बहानामा यदि उसको हत्या हुन्छ अथवा उसलाई डर त्रास धम्कीमा राखिन्छ भने त्यो चाहिँ यदि जानकारीमा आएको जानकारी आउँछ भने आयोगले सो मोटो हेर्नुपर्छ, र यदि जाहेरी नै परेको छ आयोगमा निवेदनै परेको छ भने त झन् यसलाई द्रुत गतिमा अनुसन्धानतर्फ लग्नुपर्छ। र दुईवटा चिज यो तपाईँले अहिले जुन जानकारी दिनुभयो त्यो चाहिँ यदि प्रहरीले अनुसन्धान गरिरहेछु मात्रै भनिरहेछ र एक डेढ वर्ष बितिसकेको छ भने त्यसमा एउटा कदम चाहिँ चाल्न के सकिन्छ भने त्योभन्दा माथिल्लो तहमा उजुरी दिने कारवाही गरेन र खालि अनुसन्धान गरिरहेछौँ भने एक वर्ष बितिसक्यो कतै अनुसन्धान भयो, तर त्यो अनुसन्धानको नतिजा के आयो त्यो नतिजाको पनि जानकारी दिएन, त्यसकारण तल्लो जसले अनुसन्धान गर्नुपर्ने त्यो कर्तव्य विमुख भयो, त्यस कारण यसमाथि कारवाही गरिपाउँ भनेर त्योभन्दा माथिल्लो निकायमा जान पनि सकिन्छ।
यसमा मैले अहिले भर्खरै यहाँलाई जानकारी गराएँ, भर्खरै मैले यहाँसँग भेट्नुभन्दा अगाडि यो निवेदन एउटा चाहिँ मैले त्यहाँ दर्ता गराएँ राष्ट्रिय मानवाधिकार आयोगको उजुरी शाखामा। देवीप्रसाद धिताको हत्याको अनुसन्धानमा चाहिँ राष्ट्रिय मानवाधिकार आयोगले सहयोग गरिदिनु पर्यो भन्ने हामीले एउटा ऊ गरेका छौँ। यसमा अब के होला त पछि?
यसमा अब हामी तुरन्त हाम्रो त्यो फन्ड चाहिँ चलायमान हुन्छ। अब तपाईँले आज दिनुभएको छ भने भोलि नै हामीले सम्बन्धित प्रहरी निकायमा जहाँ तपाईँको अनुसन्धान भइरहेछ भनिएको छ त्यसलाई हामीले पत्र काट्छौँ र अनुसन्धानको अहिलेसम्मको उपलब्धि के भयो, के निष्कर्षमा पुग्यो तिमीहरू, के फ्याक्टहरू पत्ता लगाए, हामीले तिन दिनको एउटा म्याद दिएर जवाब माग्छौँ र त्यो जवाब आएन भने त्यसपछि हामीले त्यो जवाब नदिने निकायलाई दायित्व वहन गराउँछौँ। हामीलाई एउटा ऐनले चाहिँ अधिकार के दिएको छ भने हामीले सोधेको चिजको जवाब पनि आउनुपर्छ र हामीले मागेको प्रमाणहरू पनि उपलब्ध गराउनुपर्छ। त्यसकारण अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि आयोगले सम्बन्धित अनुसन्धान गर्ने प्रहरी निकायलाई यसमा भएको अहिलेसम्मको कारवाहीको नतिजा पेश गर्नु भन्छौँ। त्यो नतिजा आइसकेपछि अनि अब के गर्ने भन्ने कुरो अनि हामी आवश्यक कदम चाल्छौँ।
अमूल्यसँग दिनुभयो यो हाम्रो फ्रिडम चौतारीमा अध्यक्ष अनुराग शर्माजीलाई धेरै धेरै धन्यवाद। राष्ट्रिय मानवाधिकार आयोगले गर्ने आउँदा दिनहरूमा गर्ने जुन कुराहरू छ त्यो चाहिँ सशक्त बनोस्, यहाँलाई शुभकामना छ।
तपाईँले शुभकामना दिएकोमा म आभारी छु।
संक्रमणकालीन न्याय र मानवाधिकार संरक्षण तथा सम्वर्धनका विषयमा वरिष्ठ पत्रकार एवं फ्रिडम फोरमका उपाध्यक्ष सहजमान श्रेष्ठले राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासँग गरेको यो छलफल। आयोगले द्वन्द्वका क्रममा आफन्त गुमाएका पीडितहरूले द्वन्द्व पीडितका रूपमा राज्यबाट राहत अनि क्षतिपूर्ति पाए नपाएको, द्वन्द्व पीडितको हालको आर्थिक सामाजिक र शैक्षिक अवस्था, उनीहरूको राज्यप्रतिको अपेक्षा लगायतका विषयमा धेरै पटक विस्तृत अध्ययन गरेको छ। द्वन्द्वका क्रममा आफन्त गुमाएका पीडित परिवारको विषयमा अध्ययनका लागि आयोगले ठाउँ ठाउँमा छुट्टा छुट्टै टोली पनि पठाएको छ। दोषीलाई कारवाही गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति तथा प्रचलित कानुन बमोजिम कारवाही गर्न सरकार समक्ष सिफारिस पनि गरेको छ, तर द्वन्द्व पीडितले आयोगको सिफारिस अनुसार आजसम्म न क्षतिपूर्ति पाएका छन् न दोषीलाई कारवाही नै भएको छ। आयोगकै पहलमा भएका काम र निर्णय कार्यान्वयनको विषयमा समेत राज्य खुल्न नसक्दा द्वन्द्व पीडित परिवार अनि त्यसमा आश्रित बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक अवस्था भने दिनदिनै नाजुक बन्दै गएको छ। यो दण्डहीनताको परिणाम हो, यो अवस्था तोडिनुपर्छ। पीडितले न्याय पाउनुपर्छ र पीडक कानुनअनुसार दण्डित हुनुपर्छ। फ्रिडम फोरमको प्रस्तुति फ्रिडम चौतारी पोडकास्टमा हामी निरन्तर यस्तै आवाज उठाउनेछौँ र यस्तै बहस गर्दै जानेछौँ।
Oh, 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 oh.